نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم அல்லா தசிரு வாசிரத்தும் விஸ்ர உஹ்ரா வ அன்ன லைசலில் இன்சானி இல்லா மா சா வ அன்ன சாயஹு சௌஃப யுரா தும்ம யுஜ்ஸாஹுல் ஜஸா அல் ஔஃபா வ இன்ன இலா ரப்பிகல் முந்தஹா வ அன்னஹு ஹுவத்ஹக வப்கா வ அன்னஹு ஹுவ அமாத வ அஹ்யா سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اس نے ہمیں انسان بنایا اور انسان بنانے کے بعد اس بات پہ شکر ہے کہ اس نے ہمیں مسلمان گھرانے میں پیدا کیا اور ہمیں اس نے زندگی گزارنے کے وہ سارے طریقے سکھا دیے جو کہ ہماری ضرورت تھی دنیا میں آنے کے بعد جب ایک انسان زندگی اللہ کے حکموں کے مطابق گزارتا ہے تو اس کے بعد اس کو اس سے وہ سچی خوشی بھی ملتی ہے جو اس کی روح کی ضرورت ہے اور اسی کے ساتھ ساتھ پھر جب انسان وہ کام کر لیتا ہے تو اس کے بعد اس کو آخرت میں اللہ تعالیٰ سے اچھی امید بھی ہوتی ہے۔ سب جانتے ہیں کہ رمضان کا مہینہ قریب ہے اور ویسے تو ہر آنے والا وقت ہی قریب ہے، لیکن رمضان کے مہینے کے بارے میں ہر انسان کے دل میں اس چیز کی طلب اور تڑپ ہونی چاہیے کہ میں اس کو بہترین طریقے سے گزار سکوں اور اس کے ذریعے سے اللہ کو راضی کر سکوں۔ اس لیے کہ دنیا میں ہمیں جو اللہ تعالیٰ نے بھیجا ہے نا، یہ صرف ایک امتحان ہے، ٹیسٹ کے لیے، ہم سب ایک ایگزامینیشن ہال میں۔ یہاں سے جانے کے بعد رزلٹ کی بنیاد پہ ہم سب کا فائنل ڈیسٹینیشن چوز ہوگا، یا ہم جنت میں جائیں گے یا ہم جہنم میں جائیں گے، کوئی تیسرا راستہ نہیں ہے۔ اس دنیا میں ہم دیکھتے ہیں لوگ کئی قسم کے ہیں، کئی کنٹریز ہیں، آپ کے پاس ٹو مینی چوائسیز ہیں۔ آپ پاکستان میں نہ رہیں تو آپ انگلینڈ چلے جائیں، وہاں نہ رہنا چاہیں تو یو ایس اے چلے جائیں، آپ ناروے آ جائیں، آپ چائنا چلے جائیں، بہت ساری چوائسیز ہیں۔ اسی طرح ہر ملک کے اندر جانے کے بعد پھر بہت ساری چوائسیز وہاں کے شہروں کی ہیں، سٹیز کون سے ہوں، کیا کریں، کیسے کریں، لیکن اس دنیا سے جانے کے بعد ہم سب کی چوائس ختم ہو جائے گی۔ ہماری جو موت کا دن ہے نا، وہ ہماری اس چوائس کا آخری لمحہ ہوگا۔ جب فرشتے نظر آتے ہیں نا، تو پھر اس کے بعد کوئی چوائس نہیں رہتی۔ ایون روایتوں میں بھی آتا ہے، قرآن پاک میں بھی یہ بات پتہ چلتی ہے کہ مرنے والا تمنا کرتا ہے، ریکویسٹ کرتا ہے، خواہش کرتا ہے کہ مجھے تھوڑا سا وقت اور دے دو، میں نیک بننا چاہتا ہوں، میں صدقہ خیرات کرنا چاہتا ہوں، لیکن اس کی اس ریکویسٹ کو ریجیکٹ کر دیا جاتا ہے کیونکہ جو بات ہو گئی سو ہو گئی۔ اب جب یہ وقت ختم ہو گیا تو اس کے بعد کیا ہے؟ بس رزلٹ ہے۔ جیسے 3 گھنٹے امتحان کے کمرے میں بیٹھے ہوئے ہمارے پاس بہت چوائس ہوتی ہے، ہم چاہیں تو خوب لکھیں، ہم چاہیں تو کچھ نہ لکھیں، ہم چاہیں تو سوالوں کے صحیح جواب دیں چاہیں غلط دیں، چاہے فلموں کی سٹوریز لکھ دیں، گانوں کے بول لکھ دیں، ٹو دی پوائنٹ بات کریں یا بہت لمبی کریں، ہماری مرضی ہے، بیٹھے وہاں سیل فون سے کھیلتے رہیں، کوئی نہیں روکتا آپ کو۔ ہاں، لیکن ایک دفعہ جب آپ کا پیپر ایگزامینر کے ہاتھ میں چلا گیا نا، پھر چوائس ختم۔ ایون آپ اسی ہال میں موجود ہیں اور پیپر آپ نے دے دی ایگزامینیشن ہال میں موجود جو سٹاف ہے اس کو، تو آپ کہیں نا کہ پلیز مجھے میرا پیپر واپس کریں، مجھے ایک بات جو بھول گئی تھی اب یاد آ گئی ہے، میں لکھ لوں۔ ایون آپ نے کچھ بک نہیں کھولی، وہیں بیٹھے ہیں، تو دیتے ہیں؟ نہیں دیں گے۔ کیوں؟ کہ ٹائمز اپ، وقت ختم، جس کام کے لیے جو وقت دیا تھا وہ ختم ہو گیا۔ ہو سکتا ہے دنیا میں کوئی ایگزامینر آپ کا جاننے والا ہو، آپ کو اس کو آپ پہ رحم آ جائے، کوئی انسینٹیو ہو سکتا ہے کہ وہ آپ کو 5-10 منٹ کے لیے دے دے پیپر، لیکن جب موت کی صورت میں انسان کا پیپر اس کے ہاتھ سے چھنے گا تو پھر اس کے بعد اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث کے مطابق اذا مات الانسان جب انسان مر جاتا ہے انقطع عملہ اس کے نام عمل منقطع سٹاپ یعنی وہ بک آف ڈیڈز جس میں اس کا ریکارڈ کیپ کرنا تھا وہ کلوز ہو گئی ریکارڈ کیپنگ کلوز ہو گئی اب ایک لفظ نہیں لکھنے دیا جائے گا یہ ایسی ہے جیسے آپ کسی سٹور میں داخل ہو رہے ہیں اور وہاں کا کلوزنگ کا ٹائم ہو گیا ایک دم وہ ڈور کلوز کر لیں گے وہ کہیں گے نہیں جی ہم نے اپنا کاؤنٹر بند کر دیا ہے کیش رجسٹر بند ہو گیا اب کچھ نہیں ہو سکتا اذا مات الانسان جب انسان مر جاتا ہے انقطع عملہ اس کے نام اعمال منقطع ہو جاتے ہیں ہاں مگر الا من ثلاث تین چیزیں ایسی ہیں جو اس کے بعد بھی باقی رہتی ہیں ہم سب کو اس چیز کا شوق ہونا چاہیے کہ میرے مرنے کے بعد کون سی تین چیزیں جو ہیں وہ سٹل رننگ رہتی ہیں جن کو کام جن کے اندر کچھ اگر ہم نے ڈالا ہوگا یا شروع کیا ہوگا وہ سلسلہ تو ہمارے مرنے کے بعد بھی اس میں ایڈیشن ہو جائے گی پہلی چیز اس میں کیا ہے صدقتن جاریتن رننگ رننگ چیریٹی صدقہ جاریہ وہ نیکی کے کام جو انسان اپنی زندگی میں کرتا تھا یا کسی کام کو اس نے شروع کیا تھا اور اب اس کے بعد اس کا سلسلہ مرنے کے بعد بھی جاری رہے گا کوئی بھی ہو سکتا ہے اس کی بہت لمبی لسٹ بن سکتی ہے ہر چیریٹیز میں آ سکتی ہے ہر کوشش آ سکتی ہے دوسری چیز علم ینتفع بعدہ ایسا علم پیچھے چھوڑ جائے جس سے اس کے بعد فائدہ اٹھایا جائے علم نالج گین کرے سیکھے پھر اس کے بعد سکھائے کوئی بک لکھ دے کوئی سی ڈی ہو جائے کوئی ریکارڈنگز میں چیز چلی گئی اس کے اسٹوڈنٹس کی شکل میں وہ ملٹی پلائی ہوتے ہوتے قیامت تک پھلتا ہی جائے گا بڑھتا ہی جائے گا اور اس کے بعد تیسری چیز ہے ولدن صالحن یدو لہو بادہ نیک اولاد چھوڑ جائے جو اس کے بعد دعا کریں اگر ہم ان تین چیزوں کو دیکھیں تو ابھی اس وقت ہمارے ہاتھ میں اس میں سے پہلی دو چیزیں تو موجود ہیں نا ہم سب کے پاس میدان کھلا ہوا ہے جتنی مرضی نیکیاں کریں جتنے مرضی لوگوں کو دعوت دے کے دین کی طرف بلائیں کیونکہ ہمارے کہنے پہ جو دین کی طرف آئے گا ہمارا صدقہ جاریہ ہوگا جتنی مرضی منی ڈونیٹ کریں سکلز لگائیں اپنی ایفیشنسیز دکھائیں منی ہے تو منی ہے وقت ہے تو وقت ہے ٹائم ہے تو ٹائم ہے یعنی اللہ کے دین کو پروموٹ کرنے کے لیے ہر ایفرٹ جو ہم کریں گے وہ ہمارے دنیا سے جانے کے بعد بھی باقی رہے گی پوری آزادی ہے دوسری چیز علم ینتفع بعدہ اس میں بھی ہمارے پاس بہت آزادی ہے فرسٹ ہی اگر ابھی علم نہیں لیا تو لینا شروع کر دیں اور آپ کو پتا ہے کہ علم حاصل کرنے کے دوران اگر کوئی مر بھی جاتا ہے تو اس کو شہادت کی موت کا ثواب ملتا ہے کیونکہ وہ اللہ کے دین کو فائدہ دینے کے لیے سیکھ رہا تھا نا دنیا میں جتنے ایکوائرڈ نالجز ہیں دنیا کے سیکولر نالجز کیمسٹری فزکس بایولوجی اردو انگلش یہ دنیا کے لیے ہیں نا اس سے فائدہ ہوتا ہے انسان کی کریکٹر بلڈنگ ہوتی ہے اس کو لکھنا پڑھنا آتا ہے یہی چیزیں جب اس کے دین میں استعمال ہونے لگتی ہیں تو وہ اس کے لیے صدقہ جاریہ بن جاتی ہیں اب یہ کہہ سکتے ہیں کہ روز 7-8 گھنٹے جو اسکول جا کے ہفتے میں 5 دن جو بھی کوئی سیکھتا ہے وہ سارے کا سارا ورتھ اٹ ہونے لگتا ہے جب اس کے ساتھ دین کا رنگ لگ جاتا ہے مثلا اگر آپ کو لکھنا پڑھنا آتا ہے اب آپ اس کو اس دین کے نام پہ استعمال کرتے ہیں آپ نوٹس لیتے ہیں میں بول رہی ہوں آپ لکھ رہے ہیں یہ آپ کا صدقہ جاریہ بن رہا ہے نا آپ اسی بات کو دوسروں تک کنوے کریں گے تو علم کا حاصل کرنا جو ہے وہ انسان کے لیے خیر کے راستے کھول دیتا ہے پھر اسی طرح سیکھ چکے ہیں تو اور سکلز لیں سکھانے والوں میں آئیں دوسروں کو بلائیں یہ دو چیزیں تو ہم سب کے اختیار میں ہیں باقی رہ گئی بات اولاد یہ تو شادی کے بعد کے سلسلے ہیں اور یہ اللہ کے ہاتھ میں ہے نا اس میں انسان کا اپنا اختیار نہیں ہوتا اپنے بچے نہ ہوں تو دوسروں کو انسان دین کی طرف لے آئے دوستوں کے بچوں کو سہیلیوں کے بچوں کو بہنوں کے بھائیوں کے دوسروں کے بچوں کو بھی جب انسان اپنا سمجھتا ہے تو وہ ان کے لیے پھر تڑپتا ہے پھر اس کا بھی دل چاہتا ہے سونے کو لیکن وہ نہیں سوتا یہ سوچ کے کہ امت کے بچے جو ہیں وہ پیاسے ہیں ابھی ان کے پاس علم نہیں ہے یہ کیسے جائیں گے دنیا سے ان کی زندگیاں ضائع ہو جائیں گی ان کو کون بتائے گا اس طرح پھر انسان اپنے آپ سے جنگ کرتا ہے اور اس کے بعد کیا ہوگا کلوز اپ دیٹس اٹ قیامت کا دن آئے گا تو کہا اللہ تزیر وزیر تم وزرا اخرا بے شک نہیں کوئی بوجھ اٹھائے گا بوجھ اٹھانے والا کسی دوسرے کا بوجھ. یہ سورت نجم کی آیت 38 اور اس سے کچھ آگے کی آیات جو میں نے شروع میں آپ کے سامنے پڑھی. قیامت کے دن کوئی کسی کا بوجھ نہیں اٹھائے گا, نہ میں آپ کا نہ آپ میرا. دنیا میں تو کوئی نہ کوئی ہمارا وزن اٹھا لیتا ہے نا, ہماری کتابیں اٹھا لیں, ہمارے کپڑوں کا بیگ اٹھا لیا, کوئی بھی ضرورت کی چیزیں اٹھا لی. قیامت کے دن سگی ماں اپنی بیٹی کا بوجھ نہیں اٹھائے گی اور بیٹی ماں کا بوجھ نہیں اٹھائے گی. اور اس دن کیا سامنے آنے والا ہے, وَأَلَّيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَى, بس انسان کے لیے تو اس دن وہی کچھ ہوگا جس کی اس نے کوشش کی ہوگی. اپنی زندگی میں جو کام کر گیا, جو کوششیں کر گیا, وہ سب اس کے کام آئیں گی. قبر میں جا کے اگر ایک نماز بھی پڑھنے کی کوشش کریں گے نا تو نہیں پڑھ سکیں گے, کیونکہ وہ ختم ہو گیا وقت. عمل اس دنیا میں ہے, آخرت میں نہیں. اور وہاں جا کے عملوں کی جزا یا سزا ملے گی, اور جو کوششیں کی تھی وہ دکھائی جائیں گی. وَأَنَّ سَعْيَهُ سَوْفَ يُرَى, اور ان قریب اس کی کوشش جلد ہی دیکھی جائے گی. سب دیکھیں گے اس کی کوششیں کہ دیکھو دنیا میں اس کی جو بھاگ دوڑ تھی اس کو وہ کتنا انجوائے کر رہا ہے, آج اس کے بدلے میں اس کو کتنا کچھ مل رہا ہے. ثم یجزاہ الجزاء الاوفا, پھر اس کو پوری پوری جزا دی جائے گی. کیونکہ وَإِنَّ إِلَىٰ رَبِّكَ الْمُنْتَهَىٰ, آنا تو رب ہی کی طرف ہے, انتہا تو رب کی طرف ہے. ساری دنیا کے لوگ بکھرے رہے نا, اپنی خواہشوں کے پیچھے بھاگ رہے ہیں, اپنی تمناؤں کے پیچھے, اپنی لائف کو لگژریس بنانے کے لیے, منی کو ارن کرنے کے لیے, اپنے آپ کو اس دنیا میں اپ ٹو ڈیٹ کرنے کے لیے, جابس کے پیچھے, پڑھنے کے پیچھے. لیکن کل قیامت کے دن سب نے آنا تو رب کی طرف ہے. اور رب کون ہے؟ وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَىٰ, جو ہنساتا بھی ہے اور رلاتا بھی ہے. لوگ سوچتے ہیں کہ بہت دنیا جمع کریں گے تو ہنس پڑیں گے, خوشیاں آئیں گی, کبھی نہیں ملیں گی, کیونکہ ہنسی کا خزانہ اس رب کے ہاتھ میں ہے. ہم سوچتے ہیں اگر دنیا میں کچھ نہ پایا تو روتے ہوئے گزر جائے گی, ہائے غربت ہوگی, کا نہیں, رلاتا وہ ہے. اور اپنے راستے میں آنے والوں کو وہ کبھی نہیں رلاتا. وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا, وہی زندہ کرتا ہے اور وہی مارے گا. کیونکہ وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ, بے شک اس نے مردوں کو اور عورتوں کو پیدا کیا. اور اس سے آگے کی چند آیات, اگر ان ساری باتوں کی روشنی میں ہم سب اس وقت اپنا محاسبہ کریں اور کیا لیں کہ اس رمضان کو میں نے اپنی زندگی کا بہترین رمضان بنانا ہے, کیونکہ کل قیامت کے دن میری کوششیں مجھے بھی دکھائی جائیں گی اور دوسرے بھی دیکھیں گے ان کوششوں کو. نہیں کوشش کریں گے تو کیا ہوگا؟ پچھلے کئی سالوں کی طرح یہ بھی رمضان آئے گا اور آ کے گزر جائے گا, اور ہمارے خلاف حجتوں پہ حجتیں قائم ہوتی گئیں گی, ہوتی رہیں گی کہ اللہ کل تک تو موقع نہیں تھا نا ان کے پاس کچھ سیکھنے کا, کچھ جاننے کا, کچھ نیکی کا کام کرنے کا, شعور نہیں تھا. اب تو شعور آ گیا, اب تو ان کو دعوت مل گئی, اب تو پیغام مل گیا, اور پھر بھی کوشش نہ کی. پھر ایسے لوگوں کے لیے قیامت کے دن بہت حسرت ہوگی. ہم کیا کر سکتے ہیں؟ مثلا اب سے لے کے رمضان تک کیا ایفرٹس کی جائیں کہ جس کی بیس پہ ہمارا رمضان بہترین رمضان بن جائے. صرف پوائنٹس کی صورت میں بات کرتی ہوں تاکہ پھر بعد میں چیک کر سکیں کہ کیا میں نے یہ چیز کی کہ نہیں, یہ کی کہ نہیں. فرسٹ تھنگ, سب سے پہلے ہم اللہ تعالیٰ سے دعا کریں کہ اللہ مجھے اس رمضان سے بہترین فائدہ اٹھانے کی توفیق دے. سیکنڈ تھنگ, نیت کریں کہ میری نیت ہے, دل میں ارادہ ہے, نیت زبان سے نہیں کرتے, دل میں ہی بتاؤ. یعنی ہم اس چیز کے لیے دل میں انٹینشن رکھ لیں اور خیال پیدا کر لیں کہ میں نے اب کچھ زیادہ کام کرنا ہے عام دنوں سے. پھر تھرڈ سٹیپ کیا ہے کہ نیت کے مطابق ارادہ کریں. یہ کیا بات ہوئی؟ اس لیے کہ نیت فرسٹ سٹیپ ہے. بعض لوگ نیت کر کے کہتے ہیں کام, نیت تو کی تھی, ہوا ہی نہیں. کیوں؟ کہ نیکسٹ سٹیپ پہ نہیں گئے جو ارادے کا سٹیپ تھا. ارادہ, ول پاور, یعنی ارادہ میں نے کرنا ہے. اور پھر ارادے کو مزید آگے بڑھاتے ہوئے بالکل ایک آخری درجے پہ لے جانا ہے کہ اب میں نے اس کے لیے سٹرگل کرنی ہے. تو اگلا سٹیپ کیا ہوگا؟ جو ارادہ کیا اس کو پانے کے لیے کوشش کریں. کیونکہ وَلَّيْسَ لِلْإِنسَانِ نہیں ہے انسان کے لیے مگر اِلَّا مَا سَعَى جو اس نے کوشش کی, کوشش کرنی ہے. پھر اس کے بعد اگلی چیز جو ہم اس سے پہلے کر سکتے ہیں وہ کیا کہ ہم بہترین طریقے سے اس چیز کے بارے میں معلوم کریں کہ کیا کام رمضان میں کیے جا سکتے ہیں جس سے میرے درجے بلند ہوں گے اور کیا کام مجھے نہیں کرنے. اس کے لیے ہمیں رمضان کے مسائل تھوڑے سے معلوم ہونے چاہیے اور کچھ فضائل بھی معلوم ہونے چاہیے کہ رمضان کے مہینے میں نیکیوں کا درجہ کیا ہو جاتا ہے اور کس طریقے سے مزید نیکیاں لی جا سکتی ہیں. پھر اس کے بعد نیکسٹ سٹیپ جو ہم کر سکتے ہیں وہ یہ ہے کہ کچھ چیزیں ہم اپنی زندگی کے اندر سے وہ نکالیں جو ہمارا بہت سارا وقت لے لیتی ہیں. ہمیں اپنے ٹائم ویسٹرز ڈھونڈنے ہیں کیونکہ عام طور پہ بھی ہمارے پاس وقت بہت قیمتی ہے لیکن رمضان میں تو یہ اور قیمتی ہو جائے گا. جیسے کہیں آپ صرف دو تین دن کے لیے گئے ہو نا تو آپ سو سو کے نہیں گزارتے, آپ کہتے ہیں اتنی دور آئے ہیں تو کیا آپ سو کے گزار دیں. بالکل اسی طرح وہ سارے ٹائم ویسٹرز جس سے ہمارا بہت سارا وقت ضائع ہو جاتا ہے نا اس کو نکال کے پھینک, اس پہ پہلے نظر رکھیں گے پھر اس کو نکال دیں گے. پھر اس کے بعد یہ ہے کہ ہم اپنے کھانے پینے کی جو ہیبٹس ہیں نا ان کو ابھی سے مینیج کریں. بعض دفعہ ہوتا کیا کہ جب رمضان آتا ہے نا تو اس وقت ہم روزہ رکھتے ہیں پھر کہتے ہیں نہیں میں نہیں رکھ سکتی, میں روزہ رکھتی ہوں نا تو میرے سر میں درد شروع ہو جاتا ہے, اور جب سر میں درد شروع ہو جاتا ہے تو پھر میں کچھ کام کر نہیں سکتی, اور نتیجہ ہم کیا نکال لیتے ہیں کہ بس اب مجھے روزہ نہیں رکھنا, اور ماں بھی کہتی ہیں باپ بھی کہتے ہیں ہاں بھائی اس کے سر میں درد ہوتا ہے, اس کو مائیگرین کا پین ہے, دس اینڈ دیٹ, اور اس کی وجہ سے یہ روزے نہیں رکھے گی. حالانکہ دیکھا جائے تو اس میں بیماری سے زیادہ جو بات ہے نا وہ یہ ہے کہ ہم لوگوں کو عادت نہیں ہوتی. جتنی ہم ایک چیز کی عادت ڈال لیتے ہیں اتنا وہ کام ہمارے لیے آسان ہو جاتا ہے. اس لیے جب کبھی بھی کوئی کام کرنا چاہیں تو پہلے سے ذہنی طور پہ اپنے آپ کو تیار کریں. اس کے لیے جیسا کہ پیچھے ہم ایک اس ٹاپک پہ بات کر چکے ہیں کہ جب شعبان کا مہینہ آتا تھا تو اللہ کے نبی صلی اللہ علیہ وسلم کثرت سے روزے رکھتے تھے, اور ان روزوں کے دو بڑے مقاصد مجھے سمجھ میں آتے ہیں. ایک تو یہ ہے کہ انسان آنے والے رمضان دنوں کے لیے تیاری کر لے, ریہرسل کہہ لے. تو یہ جو شعبان کے دن ہیں نا اس میں کثرت سے روزے رکھنے چاہیے. دوسری اس کی وزڈم جو سمجھ آتی ہے کہ جو انسان کے چھٹے ہوئے روزے ہوتے ہیں ان کو پورا کر لے, میک اپ کر لے, تاکہ پھر اس کے بعد انسان اپنے آپ کو اگلے روزوں کے لیے تیار کر سکے. پھر اس کے بعد آپ دیکھیے کہ اگر کوئی ایسی چیز ہے جو ہماری زندگی میں ایسی ہے کہ جو ہم نے کسی وجہ سے ابھی تک روزے رکھنے پہ سے رکے ہوئے تھی پچھلے سالوں کے روزے, اس کو میک اپ کرنے کی کوشش کریں. پیریڈس کے چھٹے ہوئے روزے ہیں پچھلے سال کے جو اب تک کے ہیں, پانچ چھ روزے ان کو رکھنے کی ان دنوں میں نیت کریں. کسی بھی دن رکھ سکتے ہیں لیکن پیر اور جمعرات یعنی منڈے اور تھرسڈے, یا اسی طرح مہینے کے 13, 14, 15 کے جو تین روزے ہوتے ہیں, یا میں 20 کے, ان میں بھی رکھا جا سکتا ہے. تو ان دنوں میں روزے رکھے جائیں. عموماً یہ چونکہ آج کل ہمارے پاس رمضان سمر میں آتا ہے نا تو اکثر جگہ چھٹیاں ہی ہوتی ہیں لوگوں کو, اسکول گوئنگز ہیں تو چھٹی پہ ہیں, کالج گوئنگ ہے تو بھی ہیں, اگر جاب کرتی ہیں کچھ لیڈیز تو ان کو بھی چھٹیاں ہوتی ہیں, تو چھٹی میں تو پھر روزہ رکھنا کوئی مشکل نہیں ہوتا. اور اس طرح سے رکھنے کے بعد انسان واقعی محسوس کرتا ہے اپنے آپ کو کہ میں نے کوشش کی تھی اور جس کی وجہ سے اللہ تعالیٰ نے میرے لیے یہ کام جو ہے وہ آسان کر دیا. پھر اس کے بعد نیکسٹ سٹیپ جو ہمیں کرنا ہے اس سلسلے میں وہ کیا کرنا ہے کہ اپنے ساتھ کوئی ایک چاہے اپنی فرینڈ یا اپنی دوست یا کزن جس کے ساتھ ہمارا مائنڈ سیٹ ہوتا ہے, جس سے ہماری انڈرسٹینڈنگ ہے, اس کو اپنے ساتھ تیار کریں. جب انسان اکیلے کوئی کام کرتا ہے نا تو وہ کام کرنا تھوڑا سا مشکل لگتا ہے, کچھ دن کرنے کے بعد پھر انسان چھوڑ دیتا ہے. لیکن جب ہم کسی کے ساتھ مل کے کوئی کام کرتے ہیں نا, جس کو آپ کہہ لیں ٹیم مینج یعنی ٹائم مینج کر کے, یا کچھ لوگوں کو ساتھ ملا کے گروپ کے طور پہ کام کرتے ہیں, تو اس سے زیادہ فائدہ ہوتا ہے. پھر اس کے بعد آپ دیکھیں کہ جب آپ اس بارے میں نیت کریں گے نا تو ایک اور چیز کرنی ہے کہ اکثر اس کے بارے میں کام کریں, باتیں کریں. مثال دوں گی کہ جیسے آپ لوگ گھر بیٹھے اپنی فیملی کے ساتھ مدر فادر ڈنر ٹائم لنچ ٹائم جو بھی ہے, یا وائفز ہیں تو وہ ہسبینڈز کے ساتھ باتیں کریں, اور پھر اس کے وقت کریں کہ کیا خیال ہے اس دفعہ ہم کچھ اچھا کام کریں، کچھ اچھے روزے رکھیں. مثال یہ کہ مشورہ یہ دیا جا سکتا ہے شوہر کو کہ آپ بھی تھوڑا کام سے چھٹی لے لیں، کیا خیال ہے اس دفعہ ہم تھوڑا سا مزید اس سے فائدہ اٹھائیں کہ عبادت کے ساتھ ساتھ ہم تھوڑا سا علم بھی حاصل کریں، چلیں کیا خیال ہے اس سال ہم پورا قرآن پاک نہ سنیں. یعنی اس قسم کی باتیں کریں خود سے ہم گھر والوں کے ساتھ، کہ جس کے نتیجے میں واقعی ان کے اندر بھی کچھ چیزوں کی کا شوق پیدا ہو جائے. ورنہ ہوتا ہے کہ جب ہم اکیلے کوئی نیکی شروع کرنے لگتے ہیں نا، تو اس کے بعد پھر دوسروں کو ساتھ نہیں لیا ہوتا، پھر اس کے نتیجے میں ہوتا کیا کہ ہم لوگ گھر والوں کی طرف سے ریزسٹنس کا شکار ہو جاتے ہیں، یہ تم کیا لگ گئی، کیا تم نے شروع کر دیا اور ایسا ہے اور وہ ہے، گھر میں ایسا اور ہے. تو اکیلے کرنے کی بجائے جب مل کے کریں گے تو ان شاء اللہ تعالیٰ اس سے زیادہ فائدہ ہوگا. پھر اس کے بعد آپ دیکھیے کہ کچھ چیزیں ایسی ہیں جو انسان کی ضروریات کا حصہ ہے. کچھ گھر کے کام ہوتے ہیں، کوکنگ کی چیزیں ہو سکتی ہیں، کچھ گھر کی اوور آل کلین اپ ہو سکتا ہے، اپنا کمرہ صاف کرنا ہو سکتا ہے، اپنے گھر کو صاف کرنا، کوئی ایسی چیز، اس کو رمضان سے پہلے کر لیں. اس نیت سے کریں کہ رمضان میں میں نے اپنا میکسیمم ٹائم جو ہے وہ ویسے ہی استعمال کرنا ہے جیسے کہ حکم ہے، اور وہ کہ رمضان کا گہرا تعلق جو ہے نا وہ قرآن کے ساتھ ہے، قرآن پاک پڑھا جائے. اس کے لیے پھر ان شاء اللہ تعالیٰ یہ نیت کریں گے کہ ہم نے اس سال کے رمضان میں پورا قرآن جو ہے ایک دفعہ ضرور پڑھنا ہے. ہم سننے اور کہنے والوں میں سے کتنے لوگ ہیں کہ جو پورے قرآن پاک کے ترجمے کو سمجھ چکے، اس کے ساتھ اس کا تعلق جڑ چکا؟ بہت تھوڑے لوگ ہوں گے. ہم سادہ قرآن بھی پڑھ لیں تو وہ بھی بہت ہوتا ہے، لیکن جب اس کو ہم سمجھتے نہیں ہیں نا تو اس میں ہمارا دل نہیں لگتا. تو اس کے لیے پھر ابھی سے تیاری کر کے ہم نیت کریں گے کہ ہم نے گھر میں اس طریقے سے اہتمام کرنا ہے کہ ایک دفعہ قرآن پاک سنا جا سکے. اس کے لیے یہ کہ ہر سال الحمدللہ مختلف جگہ پہ مختلف لوگ جو ہیں وہ رمضان کے ناطے سے کچھ نہ کچھ اسپیشل پروگرام کرتے ہیں. نتیجہ کیا ہوتا ہے کہ اس کے نتیجے میں وہ بہت زیادہ اپنے آپ کو تیار کر لیتے ہیں نیکیوں کے کرنے کے لیے. اس دفعہ آپ بھی ڈھونڈیں، ارادہ کریں کہ اللہ تعالیٰ مجھے محروم نہیں رہنا، میں پیچھے نہیں رہنا چاہتی. کیا میں سمجھوں کہ اپنے آپ کو میں نیکیوں سے محروم کر دوں اور نتیجہ یہ نکلے کہ کل قیامت کے دن میرے دل میں اتنی حسرت ہو اس بات کی کہ میں نے اپنے وقت کا صحیح استعمال نہیں کیا؟ تو انشاءاللہ تعالیٰ آپ دیکھیں گے کہ اس کے نتیجے میں بہت کچھ ہم اپنی زندگی میں لے کے آئیں گے. اور جب ہم ان چیزوں کو لیے بغیر واپس چلے جاتے ہیں نا تو ہماری زندگی کے اندر بالکل کچھ بھی نہیں رہتا. کوئی بات جو میں نے ابھی تک اس میں سے سنتے ہوئے آپ کے ذہنوں میں اگر سوال آیا ہو تو آپ لوگ سوال کر سکتے ہیں، کوئی پوائنٹ ایڈ کریں، پھر ہم آگے چلیں گے. سچ ہے نا، موت کتنی بڑی حقیقت ہے اور ہم اس سے غافل ہو کے جیتے ہیں. ہم میں سے کسی کو نہیں پتا کہ ہم کب کہاں چلتے چلتے رک جائیں گے. کوئی جوان نہیں بچ سکتا، کوئی بوڑھا نہیں بچ سکتا، کوئی عورت کوئی مرد. تو بچنے کی بجائے اگر تیاری کرنے والے بن جائیں تو انشاءاللہ فائدہ ہوگا. اور رمضان ایک ایسا مہینہ ہوتا ہے کہ جس کو اگر ہم اچھے طریقے سے مینیج کریں تو ہم اپنی زندگی کا بہترین استعمال کر سکتے ہیں. جی اگر وقت کی قیمت پتہ چل جائے نا ہمیں اپنی، تو پھر ہم کبھی بھی ضائع نہ کریں. آپ ایسے کہہ سکتے ہیں کہ رمضان نیکیوں کی سیل کا موسم ہے نا، تو ایک پریزنٹیشن دیکھتے ہیں اور اس کے ساتھ ساتھ پھر ہم کچھ چیزیں دیکھیں گے کہ ہم نے اپنا رمضان کیسا گزارنا ہے. یہ دیکھیے کہ یہ ایک رمضان پلانر ہمارے سامنے ہے. اف یو فیل ٹو پلان یو پلان ٹو فیل. یعنی جو لوگ پہلے سے زندگی کے لیے کچھ پلان نہیں کر لیتے پلاننگ، تو پھر وہ اس بات کی پلاننگ کر رہے ہیں کہ وہ فیل ہو جائیں گے. بات کا مت خلاصہ کیا ہے کہ ہمیں ہر کام کو پہلے سے پلاننگ کر کے کرنا چاہیے. کیوں کریں رمضان کے لیے پلاننگ؟ پہلی بات یہ کہ رمضان بیسٹ آف منتھس ہے، سب سے بہترین مہینہ ہے. اس مہینے میں قرآن پاک نازل ہوا، یہ رحمت بلیسنگ اور معاف کرنے والا مہینہ ہے. اللہ تعالیٰ بندے کو ثواب دیتے ہیں کتنا، کہ اس کے لیے آسمانوں کے دروازے کھل جاتے ہیں، جنت کے دروازے کھل جاتے ہیں اور جہنم کے دروازے بند ہو جاتے ہیں، اور شیطانوں کو چین ڈال دی جاتی ہے، اور بندے کے اعمال جو ہوتے ہیں نا اس کا اجر 10 سے لے کے 700 گنا تک بڑھ جاتا ہے. اور اس مہینے میں ایک رات ایسی آتی ہے کہ جس کی عبادت 1000 راتوں کی عبادت سے بہتر ہے. میں اس सारी चीज़ों को देखते हुए सोचती हूँ कि जैसे सेल का साइन है ना, किसी भी स्टोर के बाहर एक बहुत बड़ा सेल साइन लगा हुआ है, और जिसके अंदर पता चलता है कि जो चीज़ आज जितने में आप एक चीज़ खरीदते थे, आप एक शर्ट खरीदते थे अगर 100 क्रोन की बिलफर्ज, तो अब आपकी इस महीने वो में 100 क्रोन में आप 10 और 10 से लेके बास तो 1000 शर्ट्स खरीद सकें। कितने लोग हैं जो भागेंगे कि सेल लगी है, जितने की एक थी बाय वन एंड गेट 999 फ्री, सारे भाग जाएंगे ना लेने के लिए। तो नेकियों के साथ भी हमारे हमारा यही मामला होना चाहिए। फिर आप देखिए कि हमें रमज़ान को अच्छा क्यों मनाना है, क्योंकि ज़िंदगी बहुत मुख्तसर है, मौत किसी वक्त हमें आ सकती है, ज़िंदगी में इतना वक्त ही नहीं है कि हम ज़ाया करें। और शैतान कभी भी ये चीज़ पसंद नहीं करता कि कोई मुसलमान अपने लिए कोई ऐसी प्लानिंग करे कि जिसकी वजह से वो अपने वक्त का सही इस्तेमाल कर सके, जिसका नतीजा क्या होता है कि वो दूसरी चीज़ों में इतना बिज़ी रहता है कि फिर जो काम करने के होते हैं वो नहीं कर पाता। ये देखिए, ये एक प्लानर है हमारे सामने कि हम कैसे प्लान करें। अगर आप अपने पास नोट्स में ये प्लानर बनाएं कि बेसिकली रमज़ान में कुछ चीज़ों को अगर हम करें, एक इबादत का कॉर्नर है, फिर सेकंड कॉलम हम कुरान का बना सकते हैं, ज़िक्र, फिर उमरा, फिर फाइनेंशियल थिंग्स यानी मनी मैटर्स, फिर दूसरी साइड पे अगर आप देखें तो फैमिली, दावा, हेल्थ और हैबिट्स। अब हम इनमें से एक एक को देखते हैं कि हम रमज़ान में कैसे आगे जाएंगे। जी, अब देखिए कि अगर हम इबादत में सबसे पहले नमाज को देखें, तो हम अपने लिए ये नियत कर सकते हैं कि इस साल रमज़ान की महीने में कोई भी एक नमाज मैं जमात के बगैर नहीं पढ़ूंगी, यानी हर नमाज को जमात से पढ़ना है। और ऑफ कोर्स जो नमाज़ पढ़ते ही नहीं है, फिर वो ये प्लानिंग कर सकते हैं कि हमने एक भी नमाज नहीं छोड़नी। फिर दूसरी चीज़ यह है कि फ़र्ज़ों के साथ साथ सुन्नत और नवाफिल भी कसरत से पढ़ने हैं। फिर तीसरी नियत इबादत में हम ये कर सकते हैं कि मैंने कोई भी दिन रमज़ान की तरावी नहीं छोड़नी, और ख़ास तौर पे अगर रात को नहीं पढ़ सकते तो तहज्जुद के वक्त में, जिस वक़्त के अल्लाह सुब्हान तआला ज़्यादा क्लोज़ होते हैं, उस वक्त भी ये पढ़े जा सकते हैं। और फिर नमाज जो पढ़नी है उसको खुशू के साथ पढ़ना है, यानी फुल कंसंट्रेशन के साथ, अल्लाह ताला मुझे देख रहा है, अल्लाह इज़ वॉचिंग मी, इन फीलिंग्स के साथ नमाज को पढ़ना है हमने। तो इंशाल्लाह आप देखेंगे कि एक महीने के इस यानी एक ये कोर्स ही होगा ना रमज़ान, तो उसके बाद हमारी ज़िंदगी में चेंज आएगी। फिर सेकेंड चीज़ अगर हम देखें तो कुरान पाक, इसके बारे में भी हम 6 किस्म की नियत कर सकते हैं। पहली चीज़ क्या है कि हमने सही पढ़ने की कोशिश करनी है, इसको रिसाइट करेक्टली, क्योंकि अगर हम सही नहीं पढ़ते तो मानी भी बदल जाते हैं और हमारा दिल ही नहीं लगता। हमें से जिसका भी कुरान पढ़ने में दिल नहीं लगता ना, वो समझ जाए कि वो सही नहीं पढ़ रहा, क्योंकि कुरान पाक को ठीक तरह से इसके मखारिज एग्जिट्स के साथ पढ़ने का एक फ़ायदा असर क्या होता है कि और पढ़ने को दिल जाता है। तो इंशाल्लाह किसी भी तरह से हमने इसको ठीक तरह से पढ़ने की कोशिश करनी है। फिर दूसरी बात है कि एटलीस्ट एक दफ़ा पूरा कुरान मैंने पढ़ना है रमज़ान में, ये भी नियत कर सकते हैं हम लोग। इसके लिए हम सिर्फ सादा कुरान ट्रांसलेशन के साथ पढ़ें, बल्कि साथ इसकी शॉर्ट तफसीर भी हम ले सकते हैं। फिर तदब्बर करना है, यानी जहाँ जहाँ पढ़ने और सुनने के दौरान मौका मिले उस पर तदब्बर किया जाएगा। और फिर एक नियत हम ये कर सकते हैं कि कुछ हिस्सा, छोटी छोटी सूरतें सही, कुछ सीधा सीधा आयतें, उसको हिफ्ज़ करना है। अब देखिए कि ये पोर्शन बहुत अहम है। रमज़ान में ही कुरान पाक नाजिल होना शुरू हुआ था, क्योंकि रोज़े की हालत में दिल की कैफियत इस तरह की हो चुकी होती है कि कुरान समझ बहुत आता है। हमारी जिस्म के जो रूह के तकाजे हैं ना, वो ज़्यादा अच्छे नहीं पूरे होते हैं जब जिस्म के तकाजे कम हो चुके होते हैं। हम जब आम दिनों में सारा दिन खाते पीते रहते हैं ना, तो दैट मीन कि हम अपनी बॉडी को फूड दे रहे हैं, और जब बॉडी को फूड मिलता है ना, तो रूह को असल में फिर फूड नहीं मिलता। तो जब रोज़े में 8-10 घंटे हम बिल्कुल मुसलसल भूखे रहते हैं, खाना कम हो जाता है, तो उसके नतीजे में फिर अल्लाह की तौफीक से हमें अंदर से रूह के तकाजों को पूरा करना आसान लगता है। फिर इस तरह आप देखिए कि ज़िक्र, हम ये भी नियत कर सकते हैं कि रमज़ान में जहाँ तक मुमकिन हो मैं ज़िक्र करूँगी। ज़ुबान तो खाली होती है ना, आप कुकिंग करें, आप घर साफ़ करें, आप ड्राइविंग करें, कोई भी काम करें, कभी सुभान अल्लाह, अल्हम्दुलिल्लाह, अल्लाहु अकबर, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़्ज़ालिमीन, यानी ज़ुबान को खाली नहीं रखना, क्योंकि अल्लाह के नबी ने फरमाया कि अपनी ज़ुबान को अल्लाह के ज़िक्र में तर रखो। क़यामत के बाद, जन्नत में जाने के बाद जन्नतियों को किसी चीज़ पे हसरत नहीं होगी सिवाय उन वक्तों पे जो उन्होंने अल्लाह की याद से गाफिल होकर गुजारा या अल्लाह के ज़िक्र से गाफिल हुए। अब हर वक्त तो ज़िक्र नहीं कर सकता इंसान, तो ज़िक्र फिर दिल का, अल्लाह को याद रखें, अल्लाह इज़ वॉचिंग मी, अल्लाह ताला मुझे देख रहा है, ज़ुबान पे। आमाल से ज़िक्र ये कि अल्लाह ताला को नाराज़ करने वाले कामों की बजाय उसको राज़ी करने वाले काम किए जाएँ। फिर आपको पता है कि जो जब कुछ लोग बैठ के अल्लाह ताला का ज़िक्र करते हैं किस तरह से, यानी कुरान की तिलावत में या मसनून तरीके से ज़िक्र में, तो फरिश्ते जो हैं वहाँ आके बैठ जाते हैं और इसी तरह उसके दिल में एक सुकून आता है, इत्मीनान की कैफियत होती है। और इसी तरह जो ज़िक्र है उसमें ख़ास तौर पर आप देखिए सुबह शाम के अस्कार पे बहुत तवज्जो दी जा सकती है, इससे शैतान से इंसान अपने आप को बचा भी लेता है और शैतान से जब बचेगा तो बाकी नेकियां करना और ज़्यादा आसान हो जाता है। फिर इसी तरह आप देखिए कि सोने जागने की दुआएं, जब मुख्तलिफ वक्तों की जो दुआएं होती हैं, मसलन अजान सुनने के साथ साथ उसका जवाब देना, अजान के बाद की दुआ, ये सारी दुआओं को हम सीख सकते हैं और इसमें फ़ायदा ले सकते हैं। फिर नेक्स्ट चीज़ जो हम रमज़ान के बारे में प्लान कर सकते हैं वो दुआएं हैं। दुआ क्या है? ये वर्शिप है, इबादत का एक हिस्सा है ना, हैरत की बात। यानी मिसाल है कि आप अपनी अम्मी से कुछ मांगती हैं, अम्मी प्लीज़ मनी दे दें। अब दुनिया में तो ये मांगना है ना, लेकिन जब हम अल्लाह से मांगते हैं ना तो वो भी इबादत है। यानी कितना प्यारा रब है जो कहता है जो तुम मांगोगे मैं उसको भी इबादत लिखूंगा। तो कसरत से दुआ करनी है, और ख़ास तौर पे दुआ जो की जाती है ना उसको करते वक्त हमारे दिल में ये यकीन होना चाहिए कि हमारी दुआ कबूल होगी। प्रोफेसर सल्लम ने फरमाया कि तीन लोग ऐसे हैं जिनकी दुआ ज़रूर कबूल होती है, एक रोज़ेदार की, और एक वो जो मज़लूम है, और तीसरा ट्रैवलर जो मुसाफिर है। कुछ दुआएँ हम रमज़ान में याद कर सकते हैं, जैसे कुरान की कुछ दुआएं लेके और कुछ हदीस से, सुन्नत में से। फिर इस तरह दूसरे मुसलमानों के लिए दुआ की जा सकती है, बहुत सारे मुसलमान हमारी दुआओं के मुख्ताज हैं, हम उनके लिए और कुछ नहीं कर सकते तो कम से कम हम उनके लिए दुआ करें। फिर ख़ास तौर पे इफ्तारी के वक्त में बहुत खाने पीने में लगे हैं, शरबत लेके आओ, दूध किधर है, पकौड़े किधर हैं, इसकी बजाय अगर आप 15-20 मिनट पहले वहाँ बैठ जाएं और इत्मीनान से सब बैठें, अपनी अपनी दुआ करें, वो दिल बड़ा, उस वक्त दिल बड़ा रकीक हो जाता है, नरम दिल होता है, और अल्लाह ताला उस दुआ को कबूल भी करते हैं। तहज्जुद के वक्त की दुआ को अल्लाह ताला कबूल करते हैं। फिर इस तरह रोज़े के दरमियान जो भी इंसान दुआ करता है अल्लाह को उससे बहुत ही ज़्यादा मोहब्बत आती है, तो इंशाल्लाह जब ये करेंगे तो फ़ायदा होगा। फिर एक और चीज़ जो हम इसमें अपनी ज़िंदगी में डाल सकते हैं वो क्या है कि उम्रा और एहतिकाफ़। रमज़ान का उम्रा जो होता है वो नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ हज के बराबर है, इतना उसका अजर है। एक औरत आई प्रोफेसर सल्लम के सर कहने लगी कि मैं आपके साथ हज पे नहीं जा सकी, मुझे इसका बहुत अफसोस है। तो आपने कहा कोई बात नहीं, आप जब रमज़ान आएगा तो उसमें उम्रा कर लेना तो तुम्हें उसी तरह अजर मिलेगा इस बात का। ये सही बुखारी और मुस्लिम की रिवायत है। और एतिकाफ़ के बारे में आता है कि प्रोफेसर सल्लम हर साल हज कर रमज़ान में एतिकाफ़ करते थे आखिरी 10 दिनों का, आखिरी दाल तो आपने 20 दिन का भी किया। तो ये वो वक्त है कि जो इंसान बहुत अच्छी तरह गुजार सकता है, मुमकिन हो सके उम्रे पे जाइए, रमज़ान के आखिरी 10 दिन वहाँ गुजार लें, एक स्पिरिचुअलिटी भी मिलेगी, मुसलमानों को देखकर आपका ईमान भी बढ़ता है, तो इंशाल्लाह आप देखेंगे कि ये चीज़ें आपकी ज़िंदगी में तब्दीली लाएंगी। फिर एक और चीज़ है वो क्या है कि हम माल के साथ भी कुछ नेकियां कमा सकते हैं, मसलन ज़कात अगर हमारे ऊपर फ़र्ज़ है, एक साल तक कोई भी चीज़ हम पे रह आती है तो उसका एक रमज़ान के रमज़ान हिसाब किया जा सकता है। अल्लाह के रास्ते में कसरत से खर्च किया जा सकता है, नीडी लोगों को, दुनिया में बहुत लोग भूखे गुरबत के मारे हैं उनके ऊपर खर्च किया जाता है। आप सोचें कैसे नहीं लगता कि रमज़ान हमें नेकियों के इतने मौके दे रहा है कि जैसे एक नेकी नहीं कर पाए तो दूसरी कर लो, दूसरी नहीं तो तीसरी, जैसे टू मैनी चांसेस हैं, टू मैनी चॉइसेस हैं, ये नहीं तो ये, ये नहीं तो ये। फिर भी अगर हम गाफिल हों और सो सो के गुजार दें और जो ज़िंदगी हमारी गुजरी होती है वैसी गुजार दें, तो फिर हमारी हालत तो उसी किसान की तरह होगी कि जिसने बीज डालने के वक्त पे बीज नहीं डाला और जब मौसम चला गया, जब वो वक्त गुजर गया तो पूरा साल भूखा प्यासा रहा और फिर अफसोस करता रहा कि हाय अब फिर कभी वो मौका आए तो मैं नेकियां करूं। रमज़ान जो है ना, ये हमारी स्पिरिचुअलिटी को बहुत ज़्यादा इंक्रीज़ कर देता है। इसके बाद आप देखें कि कुछ दूसरे इश्यूज़ पे हम बात कर सकते हैं, मसलन फैमिली इश्यूज़, ख़ानदान है, फैमिली है, इसमें शौहर बीवी, भाई बहन, बच्चे, रिश्तेदार, इस तरह जो भी है इनके साथ अच्छा सलूक करें। कोशिश करके, जैसे मिसाल है कि आप अगर यंग हैं तो आप अपनी अम्मी का हाथ बटाएं, उनके साथ हेल्प करें घर के काम में, क्योंकि अगर उनका भी रोज़ा है, आपका भी रोज़ा है, तो वो भी इंसान है। आपके नहीं रोज़ा रखा हुआ है, मुझे कुछ ना कहो, मैं सो रही हूँ, मुझे जगाना भी नहीं, नमाज भी नहीं पढ़नी, भाई अपने रोज़ा कंधों पे थोड़ी उठाया हुआ है। कभी भी इस तरह जब सोचेंगे ना, तो उससे फिर और ज़्यादा हिम्मत टूटती है। आप जितना करेज लेंगे ना, जितनी हिम्मत लेंगे उतना ही काम होगा। आप कहते नहीं, रोज़ा रख के मैं बाहर नहीं आ सकती, मैं कुरान सुनने नहीं आऊँगी। क्यों? लोग देखिए कई कई घंटे भूखे रहते हैं बाहर। आप कहते कि सहाबे कराम को कितनी जंगें लड़नी पड़ी थी, और उसमें से अक्सर जंगें रमज़ान में हुई थी, और उनके जिस्म पे खाना नहीं होता था, और अगर रोज़े नहीं भी होते थे, उनके से इतना थोड़ा खाना था कि ग़ज़वे तबूक जब हुई तो इतनी भूख थी कि एक खजूर मिलती थी सुबह उठ के, सारा दिन उसी खजूर को चूसते चूसते आखिर उसकी गुठली भी ख़त्म हो जाती, फिर भी दूसरी खजूर नहीं होती थी। किसी ने पूछा कि उस एक खजूर से क्या बनता था, तो कहा हाँ, मैं उस दिन पता चला जब वो भी ख़त्म हो गई, यानी जब वो भी ना मिली, फिर हमने कहा कि वाकई वो ही मिल जाती। आप सोचें, ये इस्लाम ऐसे ही तो नहीं आया अच्छा हमारे पास। दरख्तों के पत्ते खाए सहाबा कराम ने कई मौक़ों पे। जब टॉयलेट में जाते होंगे ना, तो जानवरों, कहते हैं बकरी की मेंगनियों की तरह सब्ज़ रंग की गंदगी निकलती थी जिस्म से, क्योंकि बकरी पत्ते खाती है तो उसके जिस्म से भी यही निकलता है। हीक देती हुई चिकनाई खानी पड़ी। ये दीन बहुत मुश्किलों से आया है। हम तो बिल्कुल आराम से घरों में बैठे, हमें तो हर वक्त अपनी जान के पड़े हुए है ना, लेकिन जो इस्लाम की जान को देखेंगे वो तो आराम नहीं कर सकते। हर वक्त खाते रहेंगे, हर वक्त पीते रहेंगे, तो आप देखेंगे फिर काम कब करेंगे। कभी अपने पर तरस ना खाएं, ना अपने स्कूलों और कॉलेजों और जॉब्स पे लोगों को सताएं कि मेरा रोज़ा है, आई एम फास्टिंग। इससे लोग फिर आपको, आप पे रहम खाएंगे, फिर वो कहेंगे इस्लाम कितना सालिम मज़हब है। हालांकि ये एक अलग एस्पेक्ट है, हम इस पर भी बात कर चुके हैं कि रमज़ान जो है वो सिर्फ मुस्लिम पे नहीं है, हर दौर के दीन के अंदर रोज़ा फ़र्ज़ था। हज़रत नूह से लेके इस्लाम तक हर दीन में रोज़ा सा था। ख़ासतौर पर क्रिश्चियनिटी का रोज़ा तो 24 आवर्स का होता था। ये अलग बात है कि वो लोग आज नहीं रखते तो उनको लगता है कि है ही नहीं। जैसे हम मुसलमान जिस चीज़ पे अमल नहीं करते तो ऐसे लगने लगता है कि वो चीज़ हमारे दीन का हिस्सा नहीं है। तो इंशाल्लाह ताला हम अपने फैमिली के साथ अच्छा सेटअप कर सकते हैं, फिर इससे स्टडी सर्कल्स बन सकते हैं। आप अपनी फ्रेंड्स के अंदर, दोस्तों के अंदर बैठें, आप अपने आप को वाकई इन्वॉल्व करें, इतना बिजी रखें कि आपको पता ही ना चले कि आपके आपका रोज़ा है और आप बहुत तंगी में हैं। फिर इसी तरह आप देखिए कि शॉपिंग से मैक्सिमम अवॉइड करें। अक्सर जब रोज़े शुरू होते हैं तो लोग ईद की तैयारियां शुरू हो जाते हैं, बाज़ारों में जा रहे हैं, आप कपड़े लेके आ रहे हैं, आप चूड़ियां लेके आ रहे हैं। अगर आपको ये सब शौक है करना, पहले ही कर लें, ईद का जोड़ा ले लें जो उसकी मैचिंग है, जो भी है, ताकि रमज़ान में आपका जहन इस पर ना हो। बाज़ लोग जब बाहर के मुल्कों में रहते हैं, वो ख़ुद तो नहीं लेते, लेकिन वो फ़ोन कर कर के दूसरों को मशवरे दे रहे होते हैं, ये ले लो, इस रंग का ले लो, ये क्यों भेजा, शिपिंग हुई कि नहीं हुई। ये सब काम करने हैं तो पहले कर लें। हज़रत अली रज़ी अल्लाहु अन्हो जब खलीफा थे, तो कोई उनके पास आया ईद के दिन, तो देखा तो सूखी रोटियां पानी में डिप करके खा रहे थे। तो उन्होंने कहा कि अमीरुल मोमिनीन, आज तो ईद का दिन है, आज भी आप सूखी रोटियां खा रहे हैं? तो उन्होंने कहा कि मेरी ईद तो उस दिन होगी जिस दिन मेरा रब मुझे कहेगा कि अली जा, मैंने तुझे माफ़ किया और जन्नत में भेज दिया। यानी जिस दिन मेरा नामा अमाल मेरे दाएं हाथ में आएगा, राइट हैंड में आएगा, मैं तो उस दिन जन्नत में जाऊंगा। ये तो दुनिया की छोटी छोटी खुशियां। हम रोज़े रखें ना, और ईद मनाएं, और ईद का जुड़ा पहनने का हक है हमें। अगर हमने 30 रोज़े नहीं रखे हो, अल्लाह के नबी ने कहा जिसने एक फ़र्ज़ रोज़ा जान के छोड़ दिया विदाउट एनी एक्सक्यूज़, सारी ज़िंदगी फिर वो रोज़ा रखते रहे तो उसके अजर को नहीं पहुँचेगा। हाँ, फिर उसको मेकअप करेगा बाद में, छुट्टे पे रोज़े हमें रखने हैं दोबारा, लेकिन वो अजर जो मिलना था वो नहीं मिलेगा। क्या हमारे दिल में इस पे शर्मिंदगी है? हम कैसे मुस्लिम हैं कि इस्लाम का एक बेसिक पिलर, बुनिय अल इस्लाम वाला खमसिन, इस्लाम की बुनियाद 5 चीज़ों में है, उसके अंदर तीसरा जो है वो फास्टिंग है। रोज़ा रखना पड़ेगा। जो रोज़ा नहीं रखेगा तो जैसे टेबल की चार में से एक टांग आप गिरा देना तो टेबल सीधा नहीं रहता, गिर जाता है, जो उस पर चीज़ें रखेंगे वो भी गिरेंगी। इस तरह आप रोज़ा अगर जान के छोड़ते हैं या केयर नहीं करते तो वो रोज़ा आपके पूरे दीन को गिरा देता है, क्लैप कर देता है आपके दीन को, दीन नीचे गिर जाता है उसके बाद। तो लिहाजा अपनी इस चीज़ के ऊपर भी कोशिश करनी है। फिर इसी तरह आप देखिए कि अगली चीज़ इसमें हम जो कर सकते हैं वो दावा की है, कोई नेकी छोड़े ना। मुझे ऐसे लगता है कि हर नेकी जो ना एक डिफरेंट कलर का फूल है जिसको आपने अपने आंगन में सजाना है। रमज़ान की बास्केट में आपने डिफरेंट कलर की नेकियां लेके आनी है। दावा के लिए आप क्या कर सकते हैं, अगर आप देखें कि जो आपकी मुस्लिम फ्रेंड्स हैं, दोस्त हैं, साथी हैं, उनके लिए तो हम ये कर सकते हैं कि उनको इस इफ्तारी पे दावत दें। बिल्कुल सिंपल तरीके की इफ्तारी, वो नहीं कि सारा खाना जमा कर लें और नमाज भी ना पढ़ी जाए और इफ्तारी बनाने में घर वाले को रोज़ा भी ना रखना पड़े, ऐसा नहीं। आपने फरमाया कि किसी ने अगर एक खजूर से भी रोज़ा खुलवा दिया तो वो भी बहुत है, बजाय इसके कि बड़ी बड़ी इफ्तारियाँ करें। आप लोग रमज़ान आए, खजूर के डिब्बे ले लें, अपने सारी दोस्तों के घर भेज दें इस नीयत से कि ये इस खजूर से रोज़ा खोलेंगे तो मुझे अजर मिलेगा। इस तरह अगर आपके घर में कोई खजूर भेजता है तो अपनी खजूर क्यों दे, उससे खोलें। हम मुसलमान ना नेकियों को बहुत बढ़ा सकते हैं। कोशिश करें बड़ी बड़ी इफ्तारियां ना करनी है, ना जाना है, ना आना है, बस उसी के ऊपर रहना है जो मैं करी हूँ। अजर की नीयत से एक दूसरे से चीज़ एक्सचेंज कर सकते हैं। फिर इस तरह आप देखिए कि दावा में फ्रेंड्स को, दोस्तों को यह है कि अगर आप कुरान सुनने आ रही हैं, आपको पता चल गया कि दौरा कुरान होगा इंशाअल्लाह ताला, तो आप दूसरों को भी बताएं, अभी से नीयत करें। फ्लायर्स लें, आप कहें कि आंटी हमें फ्लायर्स दें, हम फ्लायर बांटते हैं, जाएं डिफरेंट शॉप्स पे जिनको आप जानते हैं, जहाँ भी वहाँ पे आप थोड़ी सी बात करके उन्हें कहें कि आपके पास जो भी कस्टमर्स आते हैं आप प्लीज़ उनको ये मैसेज कन्वे करें। ये काम करें ना, प्रैक्टिकल काम करें हम कि लोगों तक पैगाम पहुँचाएं। अगर हम सब मिल के इस दफ़ा ये नियत करें ना कि हमने सिटी वाइड लोगों को दावत देनी है कि आओ कुरान सुनो, मुख्तसर से वक्त में एक सपारा सुन के जब 30 दिन में आप एक पूरा कुरान पढ़ लेते हैं, आपको यकीन ही नहीं आता बाद में कि ये इतनी बिग अचीवमेंट हो गई। 30 दिनों की चीज़ों को, यानी आप जब समझते हैं कि बाद लोग पूरी ज़िंदगी में भी एक दफ़ा कुरान नहीं पढ़े होते हैं और जस्ट 30 डेज़ में आप इसको सीख जाते हैं। इसके लिए भी वर्ड बाय माउथ जो करें, जो वेब पे काम कर सकते हैं वो इंटरनेट के ज़रिए से इसकी दावा दे सकते हैं, ईमेल सिस्टम में फ्लायर्स दूसरों को दें। बिल्कुल इसको अपना काम समझ के, प्रोजेक्ट समझ के पूरे सिटी में आप बांटें, इस इलाके में मैं मस्जिद में फ़्लायर दूँगी, जुमे में वहाँ मैं दूँगी, वहाँ ये देंगी, ये सब मिल के काम करेंगे ना। पढ़ाने वाले तो पढ़ाएंगे, वो तो नहीं जाके लोगों को बताएंगे ना। इसी तरह जो बता रहे होते हैं उनका अजर वही अजर हो जाता है जो बताने वालों का होता है। तो इंशाल्लाह अभी से ये नियत लेके उठे कि मैंने हर मुमकिन तरीके पे बताना है। पेलटॉक पे क्लासेस हैं जो घर बैठे लोग सुन सकते हैं, वो पेलटॉक वाले सब अपने अपने काम अभी शुरू करें, हम दूसरों को बताएंगे, हमें दूसरों तक मैसेज कन्वे करना है। फिर इसी तरह कुछ नॉन मुस्लिम फ्रेंड्स होते हैं या नेबर्स होते हैं हम लोगों के, जो स्पेशली बाहर के मुल्कों में रहते हैं, तो उसके लिए हम ये कर सकते हैं कि कभी कभी उनको भी इफ्तारी पे इनवाइट करें, उनको दिखाएं। बल्कि किसी की बात बड़ी अच्छी है कि वो सहरी के लिए जब उठती थी तो उनकी नेबर ने पूछा कि मिड नाइट में तुम्हारे घर की लाइट क्यों जलती है, तो उसने उनको बताया कि हमारे रोज़े हैं और हम खाना बनाते हैं। उसने कहा अच्छा, वाह, कहा मैं तुम्हें भी भेजूंगी। कह रही मैंने उसको पराठा और जो हमारा एक ट्रेडिशन होता है सहरी के वक्त खाने का वो भेजा, कहती उसको इतना मज़ा आया कि तब से वो मेरे साथ सहरी कर रही है, यानी मैं हर रोज़ उसको जब भी कुछ मौका मिलता है भेजती हूँ। इस तरह अगर आप इफ्तारी में कुछ बनाएं ऐसी अच्छी चीज़, जैसे फ्रूट सैलड है, चाट है जिसमें मिर्चें वगैरह नहीं, बहुत अच्छा उसको प्लास्टिक रैप करके, क्योंकि खुला शायद वो ना खाएं, या कोई ऐसी चीज़ जैसे ड्रिंक्स है, तो आप अपने नेबर्स को दें। नियत कर लें आज इस नेबर को देनी है, कल इसको, स्माइल करके आप प्लीज़ शेयर करें, क्योंकि हमारा रमज़ान का महीना है, ये शेयरिंग का महीना है। आप यकीन करें इससे वो इतना ज़्यादा इस्लाम के लिए इंटरेस्टेड होंगे, फिर वो पूछें तो बात आप बढ़ा लें कि अच्छा यू वॉन्ट टू, ओके चलो चलो वहाँ मस्जिद में जाना चाहो मैं तुम्हें ले जाऊँगी, वहाँ कुरान होता है मैं वहाँ लेके जाऊँगी। तो इंशाल्लाह ताला आप देखेंगे कि इससे बहुत अच्छी दावा होगी, स्माइल के साथ, अच्छे रवैये के साथ वो जब हमें मस्जिदों में आता जाता देखेंगे तो इंशाल्लाह उससे भी उनके दिल में इस्लाम की बात आएगी। फिर नेक्स्ट चीज़ जो हम रमज़ान के नाते से इस दफ़ा नियत कर सकते हैं, प्लानिंग कर सकते हैं, वो क्या है कि हमने अपनी हेल्थ का ख्याल रखना है, सेहत अच्छी करनी है। वो क्या, खा के नहीं, प्रॉपर फूड खाना है, ओवर ईटिंग नहीं करनी, लेकिन कैसे खाने, कोशिश करें बिल्कुल नेचुरल खाएं, यानी एनर्जेटिक और नेचुरल। मिसाल है कि आप कोक पीते हैं तो उसकी जगह दूध पीजिए, हाँ मुश्किल है, कोक का रोज़ा रखना मुश्किल है ना, हाँ कुछ लोगों को उसका एक उसके एक किस्म की एडिक्शन हो जाती है। बिल्कुल प्योर फूड खाएं, फ्रूट खाएं ज़्यादा से ज़्यादा, ब्रेड्स जैसे यानी मीन हेल्दी फूड खाएं, बहुत पकोड़े समोसे इनसे अवॉइड करें, बिरयानी मिर्च मसाला, इससे कभी भी पेट अच्छा नहीं होता। आप सोचें एक खाली पेट है, ऑलमोस्ट 18 आवर्स का रोज़ा है, और उसके बाद एकदम अब खूब ग्रीन चिली वाला पकौड़ा मुंह में डाल लेते हैं तो अंदर से स्टमक तो रोने लगेगा ना। बिल्कुल लाइट, कभी कभी बनाएं, हल्का सा बनाएं, लेकिन पूरा वक्त ना खाएं। फिर इसके साथ आप इस तरीके से कर सकते हैं कि आपने जो भी चीज़ खानी है उसको एक स्केड्यूल के तक बनाएं, पूरे वीक का स्केड्यूल बना लें। आज एक दिन पकौड़े बन जाएंगे तो ठीक है, चले कल लाइट फूड होगा, कल सिर्फ फ्रूट खा लेंगे, परसों जो है हम मे बी कोई सीरियल या दूध के अंदर कोई दलिया बना के खा लेंगे, यानी इस किस्म की चीज़ जिससे आपकी बॉडी पूरी सारी एनर्जी को ले सके। फिर इसी तरह एक और जो हम कोशिश कर सकते हैं अपनी हेल्थ को इम्प्रूव करने के लिए, वो है कि हमने अपनी नींद पे बहुत काबू पाना है। ना तो हर वक्त सोते रहना है, क्योंकि जो रोज़ा रख लेते हैं मसला क्या होता है, वो फिर सोते ही रहते हैं और जोहर असर भी चली जाती है। जिसने रोज़ा रखा और नमाज ना पढ़ी उसका रोज़ा नहीं होगा। रोज़ा रखें और गलत चीज़ें देखते रहें, बस कहते हैं हम टीवी पे बैठ जाते हैं, अब रोज़ा तो निभाना है, तो आप खाना ही खा लें, उससे बेहतर है। यानी जिस रोज़े में नमाज नहीं, जिस रोज़े में कुरान नहीं, जिसमें गंदी चीज़ें देख रहे हैं, जस्ट ड्रामे और ऐसी एडवर्टाइजमेंट्स ही देख रहे हैं जिससे खामखा इंसान की नज़रें गंदी होती हैं, तो फिर उससे फ़ायदा नहीं होगा ना। फिर इसी तरह एक्सरसाइज थोड़ी सी की जा सकती है। कैसे? सहरी खाते ही अब अगर आप सो जाते हैं तो बाज़ दफ़ा आप उठते हैं तो आपको स्टमक एक हो रहा होता है या हार्ट बर्निंग हो रही होती है, तो थोड़ी हल्की फुल्की एक्सरसाइज, और उसमें जो मुझे पसंद है वो तो सबसे बेस्ट जो है वो वॉक है। लाइट सी वॉक करें, हल्की फुल्की, सुबह में या शाम में, जैसे भी आपकी सहूलत है। फिर इसी तरह आप देखिए कि कुछ लोग जो स्मोकिंग के आदी होते हैं, कम अज़ कम रमज़ान में तो इस चीज़ से अवॉइड करें। घरों में अगर किसी के मर्द हैं, वालिद हैं, भाई हैं, अल्लाह ना करे कोई ऐसे हों किसी के, अगर हों तो अच्छे तरीके से आप उनसे भी इस चीज़ की कमिटमेंट ले सकते हैं कि आप रमज़ान में इस चीज़ से अवॉइड करें। फिर इसी तरह एक और नियत कर सकते हैं कि मुझे टीवी को नहीं वॉच करना बहुत, और ख़ास तौर पे कई कई घंटे एक ही पोस्चर में बैठे हुए हैं और एक्सरसाइज नहीं हो रही, ब्लड सर्कुलेशन नहीं हो रही, और मतलब इसको बिल्कुल मिनिमाइज़ किया जा सकता है। फिर उसके बाद आप देखिए कि अगली चीज़ जो हम देख सकते हैं अपने साथ रमज़ान की प्लानिंग में, वो क्या है कि हैबिट्स को कंट्रोल करना है। कुछ हैबिट्स ऐसी होती हैं जो इंसान को बहुत ज़्यादा ख़राब कर देती हैं, मतलब झूठ बोलना है, हर वक्त कंप्यूटर पे बैठे चैटिंग कर रहे हैं, बिल्कुल वेनलेस टॉक है, फालतू बातें, इधर की बातें, फिल्में, कार्टून में, ये कुछ इन सब से अवॉइड करें। आप देखिए कि आपके वक्त इतना कम है ना, आपने उसको बेस्ट यूज़ करना है। गिफ्तों में वक्त ज़ाया हो रहा है और इस तरह की चीज़ें के जिसके बाद वाकई आपको लगता है कि बहुत मुश्किल होगा, तो आप देखिए कि इससे आप महसूस करेंगे इंशाल्लाह ताला कि जितना आप अपने वक्त को अच्छे तरीके से इस्तेमाल करेंगे उतना ही आप इस सारी चीज़ों से जल्दी जान छुड़ा लेंगे। अच्छी चीज़ें आती हैं ना तो ख़राब चीज़ें निकल जाती हैं। तो ये एक हल्का सा एक प्लान आउट था, अगर आपको ये अच्छा लगे आप अपनी ज़रूरत के मुताबिक बैठें, बनाएं अपनी पूरी लाइफ का जो आजकल का आपका डेली स्केड्यूल होता है उसको थोड़ा सा मिक्स करें, और उसमें कुछ कुछ ऐसी चीज़ें ऐड करें, कुछ ऐसी चीज़ें निकालें जो आपको पसंद नहीं आती, तब देखिए कि अगर कोई ये सोचे कि नो बट दिस इज़ टू मच, ये सब कुछ नहीं मुझसे हो सकता, तो फिर आप सोचिए कि आखिर इस ज़िंदगी में मैंने कब तक रहना है, इस दुनिया में कब तक रहना है, जब मैं यहाँ से निकल जाऊँगी तो उसके बाद तो मेरे पास कोई मौका नहीं होगा। और एक छोटी सी चीज़ अगर हम सोच लें सिर्फ शऊर को बेदार करने के लिए, तो शायद उससे फ़ायदा हो, और वो क्या कि शायद ये मेरी ज़िंदगी का आखिरी रमज़ान हो। पॉसिबल है? अभी तो मैं ये भी नहीं पता कि ये भी आएगा कि नहीं। मैंने एक चीज़ देखी है कि रमज़ान से पहले सडन डेथ बहुत होती है, अक्सर फैमिली में आप देखें सडन डेथ्स होंगी। मुझे ऐसे लगता है कि शायद कुछ लोग सोच रहे होते हैं अच्छा कोई नहीं गुनाह कर लो रमज़ान में माफ़ी मांग लेंगे, और कुछ लोग तो अल्लाह ताला माफ़ करे रमज़ान से पहले और ढीले हो जाते हैं, नहीं नहीं अब रमज़ान में ही नमाज़ें शुरू करेंगे, अब रमज़ान में ही नेकियाँ करेंगे। तो क्या पता है कि रमज़ान से पहले ही हम ना चले जाएँ। तो अल्लाह ताला से ये दुआ है कि हमें हमारे वक्त का बेहतरीन इस्तेमाल करने की तौफीक दे। अल्लाह ताला कुरान पाक में कहते हैं कि वल असर इन्नल इंसान लफी खुसर इल्लल्लज़ीना आमनू व आमिलुस सालिहाती व तवासो बिल हक्की व तवासो बिस सब्र। ज़माने की कसम इंसान नुकसान में है मगर वो लोग जो ईमान लाए اور عمل صالح کیے، ایک دوسرے کو نیکی کی دعوت دیتے رہے، اچھی بات کی دعوت دیتے رہے اور اس پہ صبر کرتے رہے. یہ لوگ ہیں جو اپنی بینک کرپسی کو بچا سکتے ہیں، جو اپنے لاس کو پروفٹ میں بدل سکتے ہیں، اور اللہ تعالیٰ سے دعا ہے کہ ہمیں ایسے ہی لوگوں میں شامل کر لے. کوئی سبحان ربی کا رب العزت یما یصفون، سبحان ربی کا رب العزت یما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین.